الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. محترم بزرگوار اور بھائیو، اصل میں تو یہ جو جلسے ہیں یہ طلبہ کے لیے نہیں بلکہ والیوں کے لیے ہیں، عام مسلمانوں کے لیے جلسے ہوتے ہیں. اس لیے ہوتے ہیں کہ عام مسلمانوں میں ان جلسوں کے ذریعے سے دین کی طلب پیدا کرائی جائے. اس کے لیے ہے یہ تو آئیں اور سنیں اور بیٹھیں کہ کیا خدمت ہو رہی ہے، کیا نفع ہو رہا ہے، کتنا فائدہ پہنچ رہا ہے امت کو اور دنیا کو، وہ کتنی جنداری ایمانداری سچائی پھیلانے کی باتیں کی جا رہی ہیں. اصل یہ ہے، اس لیے اس کو تماشا نہ بناؤ، بیٹھ جاؤ. تماشا نہ بناؤ، بیٹھ جاؤ. جو جس میں یہ جائے گا وہ اسے ملے گا، جو جس میں یہ جائے گا وہ اسے ملے گا. جلسہ دیکھنے کے لیے تو جلسہ دیکھ لو گے، ہدایت لینے کے جائیں گے تو ہدایت لینے کی. ہاں، علم کی عظمت جینے سے آؤ گے، علم کی عظمت اللہ اس مسئلہ میں ڈالیں گے. اصل یہ جلسے اسی مقصد کے لیے اور شروع سے چل رہے ہیں. جی ہاں، اسی مستقل تاریخ ہے. ہزاروں جرمن کے مظاہروں کے بڑے بڑے جلسے ہوتے تھے، بڑے بڑے کافر کے بواز ہوتے تھے اس میں، تاکہ عام مسلمانوں نے دین ہی پیدا کی پیداری لائے. یہ اس کا اصل مقصد، کیا خدمت ہو رہی ہے، کیا نفع ہو رہا ہے، اس کو دیکھیں اور اپنی زندگی سمجھیں اور پھر اپنی اولاد کو اور اپنے مال کو حق پر لگانے کی راستے جو ہے لیں کہ ہمارا مال، ہماری اولاد، ہمارا ماحول حق پر آ رہے. کیونکہ جو حق پر نہیں آئے گا وہ باطل پر جائے گا. ایسا تو ہو بھی نہیں سکتا کہ حق پر بھی نہ ہو، باطل پر بھی نہ ہو، صحیح بھی نہ ہو، غلط بھی نہ ہو، کوئی نہ کوئی اسلوک ہو جاتا ہے. اس لیے ہمارے بزرگوں نے بہت زمانے سے یہ سلسلہ جاری کر رکھا ہے، تاکہ اس میں دینی خدمت، دینی محنت یہ لوگوں کے سامنے آنے اور لوگ اپنی ذمہ داری سمجھیں. رسول صلی اللہ علیہ وسلم نے ایک حدیث بیان فرمائی ہے، وہ یہ ہے، فرمایا کہ دنیا کے لوگ اپنے اپنے اسباب کے لحاظ سے چار قسم کے ہیں. چار قسم کے بنتے ہیں وہ. یہ کو ایک طرح سے رہبری ہے آپ کی، چار قسمیں سنائی ہیں تاکہ ہر آدمی دیکھے کہ میرا نام کس میں آ رہا ہے، میں کس میں ہوں. جسے ایک چار لگا ہوتا ہے وہ چار میں نام ہوتے ہیں. ایسے ہی چار قسم کے چار، اس میں کون صحیح ہے، کون غلط ہے، کس کا روح بچا ہے، کس کا روح بھیجا ہے، یہ بتایا ہے. تو اس کو سن کر کے ہر آدمی اپنا روح صحیح کرے گی، دعوت دے شدید پوری امت کو اور دنیا کے اسباب مانو. تو فرمایا کہ دنیا کے لوگ اپنے اپنے اسباب کے لحاظ سے چار قسم کے. ایک قسم اللہ کے بندوں کی وہ ہے کہ جن کو اللہ نے علم دیا ہے، اس میں علم کا رب ہے کہ جس کو اللہ نے علم دیا ہے. علم سے مراد علم دین ہے اور وہی علم کہلاتا ہے. ہمارا جو علم ہے وہ آسمان سے آیا ہے، کسی کے دماغوں کی تجاوز نہیں ہے، تجربے نہیں ہے، خیالات نہیں ہے، بلکہ جو علم اللہ تعالیٰ نے ہم کو دیا ہے وہ آسمان سے آیا ہے، اللہ نے اتارا ہے. قرآن کریم ہے اور پھر قرآن کریم کو سمجھنے کے لیے جناب رسول اللہ صلی اللہ علیہ وسلم کی سنتیں ہیں, آپ کے احادیث ہیں, آپ کے آثار ہیں, آپ کے اقوال ہیں. ان اقوال کے روزنے میں صحابہ نے جو باتیں سمجھائی ہیں وہ ہے. ہمارا علم جو ہے یہ دماغوں کی پیداوار نہیں ہے کہ عدل بدل ہو اس کے اندر. تو دماغوں کی پیداوار ہوتی ہے, اس میں عدل بدل ہوتا ہے زمانے کی گزرنے سے کہ اب یہ نہیں اب یہ نہیں. تو یہ کوئی نظریہ نہیں ہے, یہ کوئی تھیوری نہیں ہے, بلکہ ایک علم ہے جو اللہ نے آسمان سے اتارا ہے اور وہ قطعی ہے, یقینی ہے, اس کی کوئی تبدیلی نہیں. لا تبدیل کلمات اللہ, اللہ کی کلمات میں کوئی تبدیلی نہیں, جیسا فرمایا ہے ویسا ہی ہوگا اور وہی حق ہے. وہ علم اللہ نے حضور اکرم صلی اللہ علیہ وسلم پر اتارا ہے, اور وہ علم جو ہے انسانی رہبری کے لیے ہے, بندوں کی رہبری کے لیے ہے, تاکہ بندے اس علم کی روشنی میں اپنی اپنی زندگیاں گزار کر اللہ کی رضا حاصل کر کے کامیاب ہو جائیں. انہیں کامیاب کرنے کے لیے یہ علم اتارا ہے. حضور اکرم صلی اللہ علیہ وسلم کو یہ علم کامل طریقے سے دیا گیا ہے, یعنی ایمانیات کا علم آپ کو دیا, عبادات کا آپ کو علم دیا, معاشرت اور رہن سہن کیسا ہو اس کا علم آپ کو دیا, معاملات اور لین دین کیسا ہو اس کا علم آپ کو دیا, اخلاق کیسے ہو اس کا علم آپ کو دیا. غرض یہ کہ ہر لائن کا علم آپ صلی اللہ علیہ وسلم کو پوری طرح سے دیا گیا ہے. وَعَلَّمَ كَمَا لَمْ تَكُنْ تَعْلَمُ وَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا, آپ کو وہ سارا علم دیا گیا جو آپ نہیں جانتے, اور اللہ کا فضل آپ کو بہت بڑا ہے. تو یہ علم ہم کو ملا ہے اللہ کی طرف سے. قرآن کریم اللہ کا علم ہے, ایک نقطے کا فرق نہیں آئے گا اور قیامت تک ایسا ہے ویسا ہی. اللہ نے اس کو چلایا ہے سینوں سے, لوگوں نے اس کو سینوں میں لیا ہے, اس کو سمجھا ہے, اس پر عمل کیا ہے, اس کی تعلیم دی ہے, اس کی دعوت دی ہے, اس کی تجارت نہیں ہے. یہ علم اس علم کی بات ہو رہی ہے. یہ اللہ کا بہت بڑا احسان ہے ہمارے ماحول پر کہ اللہ نے ہمیں یہ دیا ہے. دوسرے ملکوں میں یہ نہیں ہے, میں نے دوسرے ملک دیکھے ہیں الحمد للہ, وہاں یہ نہیں ہے, یہ پہل پہل نہیں ہے. جی ہاں, قرآن کریم کی بہت کیا بتایا جا رہا ہے کہ قرآن کریم کی کوئی غلط نہیں ہے. ایسے ملک میں مسجد کے امام بنتے, مسجد کے مؤذن بنتے, مسجد کے خادم بنتے, یہ مسجد کا کام بنتا ہو اور آپ کوئی قدر نہیں. کوئی مر جاتا ہے تو اس کی قبر پر جاتے ہیں اور قرآن پڑھتے ہیں, لوگوں کو بیٹھے رہتے ہیں. یہ میں نے اپنے آنکھوں سے دیکھا, قرآن کی کوئی قدر نہیں, اس کی کوئی قدر نہیں. اس لیے بہت سوال ہے, سوال ہی سوال ہر چیز کا. ان اللہ یرفع بهذا الكتاب اقواما ويضع به اخرين, حدیث شریف میں ہے کہ اللہ ایک قوم کو اس قرآن کریم کی وجہ سے اوپر لائے گا اور ایک قوم کو نیچے کرے گا. کیونکہ ان کے دلوں میں دنیا کی محبت ہے, جس سے مجھے سوچے کہ قرآن پر سے کیا ملے گا, قرآن پڑھیں گے تو کیا ملے گا. حالانکہ ملنا نہ ملنا نہ قرآن پر موقوف ہے اور نہ دوسری چیزوں پر موقوف ہے. ملنا نہ ملنا تو اللہ تعالیٰ کی تقدیر سے ہے. یہ ہمارا ایمان ہے کہ جس کی قسمت میں تقدیر میں جو لکھا ہے وہ مل جائے گا, نہیں لکھا ہے تو نہیں ملے. ایسا کچھ نہیں ہے, بدل دوں گی وہ اسکول میں تمہیں ملے گا نہیں بدلتا آپ کو. جی ہاں, لوگ بندی نہیں جانتے وہ ملک جتنا نہیں ہے. ہم نے ایک آدمی کی گھر میں خیال کیا تھا دور کے وقت میں, ہم نے اس سے کہا کہ اب دور کا وقت ہو گیا ہے, آئیے نماز پڑھے. ہم نے نماز کی تیاری کی, مجھے آپ ہی نماز پڑھ لوں, وہ عربی تھا. وہ اس نے مجھے عربی زبان میں کہا واللہ انا لا اعرف الصلاۃ, خدا کی قسم میں آج نماز جانتا نہیں. یہ کوئی غیر اسلامی ملک کی بات نہیں ہے, یہ تو اللہ کا بہت بڑا احسان ہے کہ بابو کہاں ہے. ہمارے بزرگوں نے کی بنیاد ڈالی ہے اور یہ سلسلہ چل رہا ہے. یہ ہماری ذمہ داری ہے کہ ہم اسے تازہ رکھیں, اسے تماشا نہ بنا لیں, اسے تازہ رکھیں تاکہ یہ چل دے. جی ہاں, نہیں تو اللہ کی ذات بہت دیر نہیں آ جائے. जैसे पतंजलि कहोगे तो तुमको हटाकर दूसरे लाएंगे, ये अल्लाह कहते हैं। लेकिन तुम पतंजलि करोगे तुमको हटा देंगे, तो तुम्हारे साथ दूसरे लाएंगे, वो काम करेंगे। वेस्टर्न जीत में गया और बुखारी से जीत का तो अंग्रेजी ने बुखारी से जीत पढ़ा रहे वहां जी काम तो दुनिया के मुल्कों में काम शुरू हो गया। अगर हम नहीं करेंगे ना सवाल से कराएंगे जी हाँ। और वो अल्लाह की नमाज पाएंगे और वो तुम्हारे जीते नहीं होंगे, अल्लाह ना कदरे नहीं होंगे, ऐसे लोगों का आने को कदर करेंगे। ये तो बहुत कदर करने की बात है। ये जो हो रहा है ये थोड़ा है, इसको तो ज्यादा करने की जरूरत है जी हाँ। अभी तो 16 पारी हुई है, चूल्हा तो बहुत थोड़े है, चूल्हा बहुत थोड़े है इसकी खिदमत के लिए। तो इसलिए जैसे तो आम लोगों के लिए है कि अपने अपने घरों में अपने अपने जिंदगियों में दीन दाखिल करें। दीन नहीं है कि अल्लाह को उनसे कोई ताल्लुक नहीं है हाँ, इसलिए जैसे इसको बेदान करने के लिए है। हाँ आम मुसलमानों में अल्लाह के दीन की तरफ, उसके इल्म की तरफ, उसके सीखने सिखा दे रहा सुन्नत और शरीयत के इत्तेबा की तरफ लोगों का रुख पड़े। नहीं तो जमाने का हाल ऐसा है कि सब खाक हो जाता है जिला की खराबी की वजह से। ये तो अल्लाह का खुशू से ऐसा है कि अल्लाह ताला इन इदारों को चला रहे हैं, अल्लाह करे इसके करने वाले मुखलिस बन जाए, क्योंकि मुखलिसीन के हाथों से खैर फैलती है। अल मुखलिसू उन्होंने बता दी बुलहदा, जो इखलास वाले हैं वो हिदायत के खिलाफ है। इन्हीं से कितने खत्म होंगे, इन्हीं से नूरे हिदायत फैलेगा हदीसों में। इसलिए ये नेमतें हैं अल्लाह ताला की, इसके लिए तो दुआएं भी मांगे, इसके लिए तरक्की के राहें सोचे। और 100% मुसलमान जो है अपनी औलाद को दीन सिखाए, ये 100% के जिम्मे है, चंद के जिम्मे नहीं। 100% नारा ऐ ईमान वालों, बचाओ अपने आप को, अपने अहल आयाल को दुर्गत की आग से। दुर्गत की आग से कैसे बचाएंगे, दुर्गत देखी नहीं है। अगर सही फरमाते हैं कि दुर्गत से बचाने की राह ये है कि अपने आप को, अपने बाल बच्चों को, अपने अहल आयाल को खैर सिखाओ, दीन सिखाओ। दीन सिखाओगे तो दुर्गत से बचेंगे। दीन नहीं है फिर कुछ नहीं, इसलिए ये जिम्मेदारी अल्लाह ताला ने डाली हमारे ऊपर कि वो इल्म जो अल्लाह ताला ने हमारे ऊपर उतारा है और जिसके बाकी रखने की अल्लाह ने कुछ जिम्मेदारी ली है, इसको हम बाकी रखेंगे इस इल्म को। किसी जमाने में भी लोग उसको हासिल करना चाहे, लेना चाहे, उसे देंगे इस जमाने में भी। इसके बका की जिम्मेदारी अल्लाह ने खुद दी है। दुनिया में दोस्तों मेहनत हो रही है और अल्लाह ताला दीन से दफे फीजी गया है, आखिर दूर है तो शीत का कैसा सूरज वही नजर आता है। फीजी जजीरे हैं पानी के दरमियान में टापू, एक बड़े जजीरा बहुत दूर था, हवाई जहाज से गया बहुत सारो दूर चल रहा है। कारोबार चल रहा है, हदीस का तकब हो रहा है, पढ़ा रहे थे, ये अल्लाह की शान है। और इसमें पढ़ने वाले कहे तो ऑस्ट्रेलिया और फीजी उसके अतराब में बहुत से जजीरे थे, आप पूछिए कहते जितने बस जुल्म का जमाना है। किसी जमाने में वहां जाकर के कैदियों को डाल दिया गया था, काला पानी था, अंग्रेज काले पानी में डाल देते थे कैदियों को, लेकिन जजीरों में हुकूमतों ने डाला कर तो उनको डाल दिया। बिजली भी नहीं है, कुछ नहीं है, उसमें ان جزیروں میں رہنے والے لوگوں کے لڑکے ہی جنا پڑتے ہیں. اللہ نے ہدایت کو وہاں پہنچایا. اب سے کیا آپ کو سناؤں کہ اللہ تعالیٰ کی کتنی بڑی قدرت ہے. ہم نہیں کریں گے تو اللہ تعالیٰ والے لوگوں کو رہیں گے. جی ہاں وہاں جس قسم کو رہا تھا یہ ٹی وی ہے جو امریکہ میں گیا کرشن جی تو وہاں بھی یہ دیکھا. بنیاد ہمارے گھروں میں ایک عجیب ڈائری ہے علم اور ہدایت پھیلنے کی. اس لیے ہم چاہیں کہ ہماری عوام جو ہے اس کی قدر کریں. چار پیسے کے لیے تمہارے گھر سے قدر چار پیسے سے پیدا کرنے کے لیے بچوں کو تین دن سکھانا بہت بڑی نادانی ہے. چار پیسے کے لیے بچوں کو دین نہیں سکھایا, یہ دین پڑھے کر رہے ہیں. یہ بہت ڈرنے کی بات ہے کہ روٹی دینے والا اور زندگی دینے والا تو اللہ ہے. تو کیا دین پڑھیں گے تو اور روزی نہیں دے گا اور دین چھوڑ دیں گے تو روزی نہیں دے گی. یہ باطل ہے, یہ باطل ہے. اور جب کوئی باطل یقین دلوں میں پیدا ہوتا ہے تو اللہ ان کے نقشے توڑ دیتے. کہ میں کرتا ہوں میں دیتا ہوں تم نے جو ایسے سمجھا ہے اس نقشوں کو اللہ توڑے. یہ بہت ڈرنے کی بات ہے لیکن اسے سمجھنے والے تھوڑے. ہمارا تو یقین ہے کہ اللہ دینے والا ہے جو حیات دے گا اور دے گا وہ روزی دے گا. اور اللہ نے عزت کو دین میں رکھی ہے اس لیے دین سمجھنا ہے, دین پڑھنا ہے, دین سکھانا ہے, دین پھیلانا ہے, دین پر زندگی لانی ہے. یہ تو مجھے اہمیت کی بات کرنی تھی کہ اس کی اہمیت ہے کہ دین کی اللہ کی نظروں میں بہت اہمیت ہے. اللہ دین کی وجہ سے اوپر جانیں گے لوگوں اور ان سے کام لیں گے اور ان کی مدد کریں گے. تو اس لیے میرے دوستوں اپنے اندر دین کی اہمیت پیدا کرو. وہ پسک کو ان واقعی کو نارا کا حکم ہے کہ اپنے آپ کو اپنے اہل و عیال کو دوزخ کی آگ سے بچاؤ. لوگ بھوک سے پیاس سے بیماریوں سے بچنے کی کوشش کرتے ہیں, غریبی سے بچنے کی کوشش کرتے ہیں. اللہ کہتے ہیں دوزخ میں جانے سے بچنے کی کوشش کرو. یہ اصل ہے. اس لیے اس دین کے ذریعے سے اور اس علم کے ذریعے سے یہ چیز حاصل ہوگی. اس لیے اپنے آپ کو سکھانا اپنے اہل عیال کو دین سکھانا یہ انتہائی ضروری ہے, ورنہ بہت سی بات کچھ نہیں ہے. جو کھایا تھا وہ اہل عیال کھا جائیں گے, جو گنوایا تھا وہ بانٹ لیں گے. آدمی کے اہل عیال جو ہے وہ اس کے عمل کے لیے چھوڑ کر کیڑا ہے. ایک کیڑا ہوتے ہیں جو اناج میں پیدا ہوتا ہے وہ اناج اگا جاتا ہے اندر سے وہ اناج اگتا نہیں ہے. تو آدمی کے عیال آدمی کے اہل عیال جن کے لیے وہ کماتا ہے جمع کرتا ہے اور اپنے لیے کچھ نہیں کرتا. لوگ آ جاتے ہیں اور مرتے ہیں تو بانٹ لیتے ہیں. ان کے لیے کچھ نہیں جیسے محنت کی ہے کیوں کہ دین نہیں سکھایا تو اسے کمایا وہ کھا لے اور اس کو کچھ نہیں ملے گا. آخرت میں جواب داری ہوگی تو فرمایا آیا سوشو رمن کہ آدمی کے اہل آیا جو ہے وہ کیا ہے اس کے عمل کے لیے گھوم کے پھرے تو اس کے عمل کو کھا جائیں گے اور کچھ اگے کریں. اس لیے اس علم کو زندگیوں میں لانا ضروری ہے ایک بات. دوسری بات یہ ہے کہ یہ علم جو اللہ نے اتارا ہے یہ حقوق کی ادائیگی کے لیے اتارا ہے. اس کا اصلی موضوع ہے یہ علم دین اللہ نے کمانے کے لیے نہیں ہے کہ اسے کماؤ. یہ نہ یہ کمانے کے لیے ہے نہیں, یہ تو لگانے کے لیے ہے. یہ تو لگانے کے لیے ہے, کمانے کے لیے اس علم کے ذریعے سے نہیں کمایا جائے گا. اس لیے جو ہمارے علماء رہ پائے ہیں وہ اس کو کمانے کا ذریعہ نہ بنا رہے. خدمت کرے دین کی اللہ بھوک دے گا. جس سے ہمارے بڑے گزرے ہیں انہوں نے لوگوں کو کھلایا ہے, کھلایا لوگوں سے نہیں کھایا کھلایا. میں کیا بتاؤں آپ کو, पाकिस्तान में फैलने के बाद में कारण को गया इसलिए नाम को लाया गया नेता काजी अब्दुल वहाब थे हमारे तो उनके यहाँ आदर्श के रमजान में उस साल में 600 मेहमान थी 600 मेहमान उन मेहमानों का खाना उनकी इफ्तारी उनकी शहरी सब सब कहाँ थे आदर्श की तरफ से उसे काजी अब्दुल्ला कहने लगे कहेंगे कोई तारीफ लिखेगा और यूं कहेगा एक आदमी 600 आदमी को खिलाता था लोग उनको मानेंगे नहीं आएगा क्योंकि इनको बच्चे पालना मुश्किल हो गया है 600 का कैसे चला देगा हाँ तो बच्चे पालना मुश्किल हो गए ना एक आदमी 600 को कैसे खिलाता होगा वो तो वो मानेंगे नहीं बात को और हम अपने आंखों से एक आदमी 600 आदमी को खिला रहा है वही बात थी कि उनके पास जिलम था उनके पास दीन था उनके पास तकवा था ये असली अजबाब है इस पर अल्लाह देते हैं क्योंकि हम छह बार भी खाते हैं उन्हें कोई परवाह नहीं ये घटेगा हमेशा कहते थे वो मेरे हर खाने की पीने की किसी चीज की मुमानियत नहीं है बस बातें न करो अपने काम में मजबूर रहो ये परवाह करते जिन्हें यहाँ बातें का तमाम है क्योंकि ऐसे काम वाले बातें न करें और लोग ऐसे काम करते थे पूरा महीने का बातें न करो अपने काम में मजबूर रहो बस खाओ पियो कोई मुमानियत नहीं तो एक आदमी 600 आदमियों को खिला रहा है कौन सी आमदनी है ये कोई आमदनी नहीं है तो किस बुनियाद पर के तकवे की बुनियाद पर मुसलमान को एक नियामत दी है तकवा उन्होंने ये तकिल्ला ये जल्ला मखरजा वो ये रजूक वो मैंने एक दोराया तो फिर ये जो तकवा इख्तियार करेगा अल्लाह उसके लिए हर परेशानियों में से निकालने का रास्ता कर देंगे और एक जगह से रोजी मिलेगी कि उन लोगों को पैसे भी नहीं था तो उन्होंने अपने इल्म को रोजी का जरिया नहीं बनाया खिदमत का जरिया बनाया जो उम्मत की खिदमत करेंगे शुरू से है ये बात हमारे उलमा ने लगाया है उम्मत पर खिलाया भी और दीन भी सिखाया जी मांगा नहीं खिलाया इतने अरबाज बहुत बड़े आलिम में सहाबा है तहरुल उलूम हिजरुल उम्मत क्या क्या उनके इदारे हैं एक नाम बताएंगे इतने अरबाज बहुत बड़ा इलम उनके पास जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम की वफात हो गई तो लोग आने लगे मदीने मुनव्वरा में इल्म दीन सीखने के लिए तो इतने अरबाज बैठ जाते थे और उनको इल्म दीन देते थे हदीस हदीस वाले हैं तो उनको हदीस का दर्द दिया ये तफसीर वाले हैं उनको तफसीर का दर्द दिया ये तारीफ और सीरत वाले हैं तो उनको तारीफ और सीरत का इल्म दिया ये मीराज के मसाइल पूछने आए हैं तो उनको मीराज के मसाइल बताए तो जो जिस काम के लिए आता था उसका सदा पता उनको देते थे जब वो जमात घर से फारिग हो जाती थी और बाहर निकलती थी दूसरे दरवाजे से और दूसरे दरवाजे पर उनके भाई खड़े रहते मस्जिद में अखबार भाई के पास जिस सबक सिखाने वगैरह आए कि हाँ कि हमारे यहाँ खाना खा लो हमारे यहाँ खाना खा लो ऑफिस जाओ अभी एक भाई दर्द दे रहा है एक भाई खिला रहा है लोग कहते थे कि कुरैश जितना भी फखर करे कम है अल्लाह ने कुरैश के खानदान को ऐसा बनाया कि वो लोगों को इलम भी दे रहे हैं और किस्मत भी कर रहे हैं कि हमारा खाना खाओ और अल्लाह के दीन सीख के जाओ ये हमारे मजहब की बात है इस्लाम की खूबी है ये कि इस्लाम ने कभी बेचा नहीं अपने दीन को जी हाँ बहुत से लोगों का खातिर तरीके से खाया है अपना अपना खिलाया इसी सलाह वहीं से चला है जी हाँ जाओ और खाओ और पढ़ो और जाओ तुमसे नफीस ले जाएगी इधर की वो कुछ नहीं पढ़ और जाओ सिलसिला चला है उन्हें कह अल्लाह की बड़ी नियामत है यहाँ हमें दीन मिल रहा है इसलिए मुसलमानों की जिम्मेदारी है ये कि वो इस अमानत को संभाले ये अमानत है ये सिलसिला मदारिस हो मकातिब हो दीनी फिरने की अमानत है अल्लाह से जिसकी तरफ से बेपरवाही हुई वो बहुत डरने की बात है इतनी बड़ी नियामत जिसकी वो आप बेपरवाही की इसलिए इन جنتوں میں سے یہ ارادہ لے کر کے جاؤ کہ دین کی خدمت کرنی ہے, اپنے اولاد کو اپنے نسلوں کو دین پڑھانا ہے تاکہ دین کی خدمت کرتی رہے. اس کے بغیر دیش کے بغیر کوئی طاقت نہیں. چار روز کی دنیا ہے یہ ختم ہو جائے گی, لکھنے کا ایمان آیا ہے, علم آیا ہے, پھر سرسب اور تعداد رہے. تو یہ حدیث ذکر کر رہا تھا حضور صلی اللہ علیہ وسلم کی, کہ دنیا کے لوگ اپنے اپنے اسباب کے لحاظ سے چار قسم کے بنتے ہیں. پہلی قسم ان لوگوں کی ہے کہ جن کو اللہ نے علم دین دیا, انہوں نے علم سیکھا, دین حاصل کیا اور اللہ نے ان کو دنیا کے اسباب بھی دیے. یہی لوگ ہوتا ہے اللہ کی طرف سے, اللہ دین بھی دیتے ہیں, دنیا کی خیر بھی دیتے ہیں, تو اللہ نے ان کو دنیا کے اسباب بھی دے دیے اور انہوں نے دین کا علم بھی لیا. اس کے نتیجے میں یہ ہوا کہ علم دین چونکہ ان کو ملا اور علم دین سے کہا اور سمجھا, تو وہ اپنے اسباب میں ایسی زندگی گزارتے ہیں کہ ان اسباب سے ایک طرف اللہ تعالیٰ کا حق بھی ادا کرتے ہیں اور دوسری طرف اللہ کے مخلوق کا حق بھی ادا کرتے ہیں, کیونکہ علم دین اس لیے ہوتا ہے کہ وہ کو ادا کرنے کے لیے. پہلی قسم میں اللہ کے بندوں کی دین لیا, دین سیکھا اور خدا نے مال متاع عزت صفات سب دی, وہ ان تمام اسباب کو ایسا استعمال کرتے ہیں, ایسا استعمال کرتے ہیں علم کی روشنی میں کہ اللہ تعالیٰ کا حق ادا ہو جائے. یہ یاد رکھو, دنیا دار الحقوق ہے, دنیا کو اللہ نے دار الحقوق بنایا ہے, یعنی یہاں حقوق واجب ہوں گے ایک دوسرے پر اور حقوق کا ادا کرنا ہوگا. تو دنیا کو تو دار الحقوق بنایا اور آخرت کو دار الاجور بنایا ہے, یہ آخرت میں اسے بدلہ ملے گا کہ کس کس نے حق ادا کیا ہے اور کس کس نے حق برداشت کیا ہے, اس کے حساب سے اچھا یا برا بدلہ دیا جائے گا. یہ ہے ہماری اصلی ترتیب. اگر یہ بات کسی کی سمجھ میں نہیں آئے گی تو اس کی دنیا اس کا دھوکا ہے. یہ فرمایا بغل حیات اس دنیا اللہ بتاؤ بولو, اگر یہ بات نہیں ہے تو اس کی دنیا اس کا دھوکا, چاہے اسے حکومت ملے, تجارت ملے, ایمانداری ملے, زمینداری ملے, یہ اس کے دھوکے سے. حقیقت یہ ہے کہ دین حاصل کر کے دنیا کے اسباب میں ایسی زندگی گزارے کہ ایک طرف اللہ تعالیٰ کا حق ادا ہو جائے. اللہ کا حق ہے, کیا حق ہے کہ اللہ پر ایمان لاؤ. یا قرآن قدری مانگا آپ کو اللہ صلی اللہ علیہ قرآن سے پوچھ رہے, قرآن آپ کو مانو گے اللہ تعالیٰ کا کیا حق ہے؟ حضرت عثمان صحابہ میں علماء میں تھے, وہ بڑے عالم ہیں, حلال حرام کے بڑے عالم عثمان ابن جبل, ان سے پوچھ رہے کہ قرآن آپ کو مانو گے اللہ کا کیا حق ہے؟ حضرت کیا میں کیا جانو اللہ رسول ہی جائے گا. یہ صحابہ کا ادب تھا. فرمایا اللہ کا حق یہ ہے کہ تو اسی کی عبادت کرے, اس کے ساتھ کسی کو شریک نہ کرے. تو اللہ کا حق ہے کہ اللہ کا بندہ بن کر کے ہم رہے, عبادت ہمارا یہ ہماری آزادی ختم, ہماری آزادی ختم. بندہ بننے کا ماننا یہ کہ ہم آزاد ہیں, آزاد ہیں, ہم اس کے بندے ہیں, پابند ہیں. عبادت کا مفہوم بہت بڑا ہے. یہ ہر طاقت اپنی ہر طاقت کو اللہ کے حکم کے ساتھ جوڑنا اور اللہ کے حکم کے تابع بنانا عبادت. عبادت کے لیے پیدا ہوئے ہیں انسان اور جنات. اور اللہ کا حق بتایا کہ اللہ کا حق یہ ہے کہ اس کی عبادت, اسی کی عبادت کی جائے, اس کے ساتھ کسی کو شریک نہ کیا جائے. وہ عبادت اللہ کا پیدا ہوتا ہے ایمان لا کر عبادت کرنا, جان مال کے اللہ تعالیٰ کے فرائض, اس کے واجبات کہ اس کو ادا کرنا, اس کے حرام سے بچانا اپنے آپ کو, اس کے حدود پر قائم رہنا اور اس کے حقوق پر باقی رہنا, یہ اللہ تعالیٰ کا حق ہے. باقی اللہ نے اپنے غرض سے اپنے حقوق تھوڑے رکھے, بندوں کے آپس کے حقوق زیادہ ہیں. اللہ کے حقوق حفیظ اللہ عبد کو موجود کہ اللہ کے ارادہ تمہارے ساتھ آسانی کا ہے, उलमा ने लिखा है कि 25% हुकूक अल्लाह के और 75% हुकूक आपस के हैं, मुल्क के पूरा 100% है, एक चौथाई अल्लाह ने अपना रखा। हमारे तलबा हिदायत पढ़ते हैं, हिदायत के चार जिले हैं, पूरी शरीयत के अहकाम है उसमें पूरे, उसमें जो इबादत का ताल्लुक है वो पहले जिल से है, वो किताबों सहारत से शुरू होकर किताबों हज पर खत्म हो जाएगी, इबादत के अल्लाह कामयाब खत्म हो गया, उसके बाद दूसरी जिल शुरू होगी किताबों निकाह है, अब शुरू हुआ मर्दों का, ये पूरी तीन जिले हैं वो, ये है निसार। अल्लाह ने अपने हुकुम थोड़े रखे क्योंकि अल्लाह का इरादा तुम्हारे साथ आसानी करना है, और फिर उन हुकुम में भी आसानी रखी है, कोई उजर हुआ तो उजर कबूल हो जाएगा, उजर हुआ तो आसानी कर देंगे और गुनाह गलती हुई तो माफ भी कर देंगे, अपना अल्लाह का अपना हक है तोड़ देंगे, लेकिन जो बाकी हुकूक है वो कठिन है, बंदों के आपस के हुकूक ये बहुत सख्त है, जिसे अल्लाह ने पूरा दीन उतारा ताकि इस्लाम की रोशनी में एक दूसरे का हक अदा किया जाए, माल है तो माल में हुकूक है, तंदुरुस्ती है तो तंदुरुस्ती में हुकूक है, गर्व के जितने ताल्लुकात है उससे हुकूक है, ये हमारा दीन है, पड़ोसी है तो पड़ोसी का हक है, रिश्ता है तो रिश्ता का हक है, तफसील बताइए कुरान हदीस में हुकूक की, जब हुकूक अदा करेंगे तो ये भाई हो जाएंगे, हुकूक अदा नहीं करेंगे तो ये दुश्मन बनेंगे, हाँ ये है असर, बोलो इबाद अल्लाह यकवान अली शरीफ में अल्लाह के बंदे रहो आपस के भाई रहो, जब ये हुकूक अदा करेंगे तो ये भाई हो जाएंगे, कोई झगड़ा नहीं है, बल्कि इनमें मोहब्बतें ज्यादा होगी, इनका मुआशरा इनका माहौल पाकीदा हो जाएगा, अगर इसके लिए इलम दरकार है, इलम होगा तो हम अदा करेंगे, जाहिल होगा तो कैसे हम अदा करेंगे, इसलिए जहाज में जहालत में से निकलना और इलम पर कायम होना फर्ज किया है, इलम पर कायम रहो और हक अदा करो, फिर इन हुकूक की अदायगी की वजह से बरकतें आएंगी, और बरकतें देकर अल्लाह के दुनिया के मसाइल को और मुश्किल को आसान करेंगे, ये कायदा है, अल्लाह बरकतें देगा अपने हुक्मों की तो दुनिया की मुश्किल आसान हो जाएगी, खास असर है उसका, और जब अल्लाह बरकत छीन लेते हैं तो दुनिया के अजबा मान सब बढ़ जाते हैं और उलझने परेशानियां भी बढ़ जाती है, ये उन्होंने लिखा है कि बरकत आई कि दुनिया के मसले आसान हो जाएंगे, और अल्लाह नाराज होते हैं तो अजबाब देते हैं बरकत छीन लेते हैं, जैसे बिजली का ये सारा फिटिंग है लेकिन बिजली चली गई बदमा परेशान हो जाएगा, और हर चीज पर मशीन भी पर सब चीज बन क्या बिजली नहीं है फिटिंग है, ऐसे अच्छा दुनिया के रहेंगे खुदा बरकत छीन लेता है, ये लोगों ने लिखा किताबों में अच्छा वाले होंगे माल वाले होंगे और परेशान वाले भी होंगे, इनकी परेशानी नहीं खत्म होगी क्योंकि खुदा ने बरकत छीनी है, अच्छा नहीं चले दुकान भी चलेंगे दुकान की बरकत छीन लेंगे, तिजारत भी छीनेंगे तिजारत की बरकत छीनेंगे, ये समझने की बात है, इसलिए इल्म उतारा है अल्लाह ने ताकि इस इलम को सुने और समझे और सीखे और हक अदा करने वाले बने, ये आएगी बरकत लोगों के अदा करने की वजह से, और आपस के ताल्लुकात और मोहब्बत पैदा होगी, वरना जहाजत ये जहाजत से तो दुश्मनी ही होगी, अल्लाह से भी नाराजगी और बंदों में भी नाराजगी, इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इलम की तरजीह दी है कि दीन सीखो और उसे सिखाओ, एक दफा हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक किस्सा सुनाया हदीसों में है, एक आदमी ने अपनी जमीन बेची, खरीदार ने वो जमीन खरीदी, खरीदार ने जमीन खरीद करके उसमें खुदाई की, तो बनाना है अपना कुछ, तो खुदाई में से अंदर से एक पीतल का घड़ा निकला, उसमें सोना भरा हुआ था, ऐसे जमाने में लोग अपने दान को जमीन में दफन करते हिफाजत के लिए, सिंपल गए तो खुदाई में वो घड़ा निकला उसमें सोना भरा हुआ, तो जिसने खरीदा था वो सोने का वो घड़ा लेकर के वो शीतल का असल मालिक के पास गया जिसे जमीन खरीदी थी। यदि मैंने आपसे जो जमीन खरीदी है उसमें से ये माल निकला है, तो मैंने तो आपसे जमीन खरीदी है, ये माल नहीं खरीदा है, इसलिए ये माल आपका है, आप उसको ले लीजिए। जमीन के मालिक ने कहा कि मैंने तो जमीन बेची और जो कुछ है जमीन में वो भी बेचता है, इसलिए ये मेरा नहीं है, ये आपका है, ये आप ले लो। ये समझ नहीं था, जब लोगों के पास इलम होता है, दीन होता है, तो हम समझ हम किसका है, उन्हें दावेदार बनने के मेरा है। जी हाँ, मरते हैं मरते हैं उनको मैं बरकत से मिलती है, ये भी लेंगे तो राजी नहीं है, वो भी लेंगे तो राजी नहीं है। अब इसका फैसला कौन करे? तो कहते हैं उस जमाने में एक बुजुर्ग बादलों ने दाऊद अलैहि सलाम का नाम लिया है, ये वो फैसला दाऊद अलैहि सलाम के पास गया है, ये जी हमारा फैसला है, ये घड़ा इनकी जमीन में से निकला है, मैं वापस करता हूँ, देने को दिया नहीं। उन्होंने अपना बयान दिया कि मैंने जमीन दे दी, जमीन में जो कुछ है वो उधर देखा, मैं क्यों लोग ये नहीं कहा है, अपना बयान दिया अदालत ने। उन्होंने ये फैसला फरमाया, कैसे ये बताओ तुम्हारे का औलाद है, एक रखा मेरा लड़का है, दूसरे का मेरी लड़की है, कि हाँ इन दोनों की शादी करा दो और ये बात उसको दे दो। जी हाँ, ये ईमान दीन की बरकत क्या था, कहता है इसे बरकत कहते हैं, एक खानदान में हो गया, रिश्तेदारी में हो गई और खैर आ गए, आपकी बरकत होती है, इसलिए सुनाते पीजिए। तो यही ना हाथ से अदा करने के लिए है, अल्लाह का हाथ, फिर अल्लाह के बंदों का हाथ। जी हाँ, हमारी सारी चीजें हकूक वाली है, इसलिए इसमें शर्त नहीं आएगा अगर ये हकूक अदा होते रहे तो, बल्कि खैर आएगी जैसे इन दोनों के निकाल हुई, ये हवादार करने की कोशिश करे कह रहे तो उनमें खैर आ गई। इस तरह ये है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ये बात बताई कि अल्लाह ने उसको इलम भी दिया था और दुनिया का सामान भी दिया, और वो उसमें अल्लाह का भी हक अदा कर रहा है, मखलूक का भी हक अदा कर रहा है। इस आदमी के बारे में या इस तबके के बारे में उन्होंने फरमाया कि ये बेहतरीन हालत में है, अशरफिल मनाज़िल, ये बेहतरीन हालत में है। तो बेहतरीन हालत अल्लाह रसूल के नजदीक वो है कि अल्लाह ताला ने दुनिया मिली है अल्लाह की तरफ से अच्छी, और इलम भी मिला है, इस इलम की रोशनी में अपनी दुनिया का इस्तेमाल करें ताकि अल्लाह का हक अदा हो जावे, अल्लाह के मखलूक का हक अदा हो जावे। यही मजहबी का मकसद है, यही तालीम दीन का मकसद है, और कोई मकसद नहीं। इसके तरह से कोई चीज भी नहीं है, इसके तरह से कोई दुनिया जमा नहीं रही, अल्लाह के मखलूक को हक अदा करना है, ये कहीं नहीं है, इसलिए नहीं है। तो ये पहली किस्म है और उसको बेहतरीन हालत बताई, ये बेहतरीन हालत में है। दूसरी किस्म उन बंदों की है कि जिनको अल्लाह ने इल्म तो दिया मगर दुनिया नहीं दी, दुनिया अल्लाह हिकमत से देते हैं, दुनिया अल्लाह ताला हिकमत से देते हैं, किसको देना है किसको नहीं देना है, किसको देना बेहतर है किसको देना मुमकिन है, ये अल्लाह ही जानते हैं, हिकमत से देते हैं, इसलिए बात लोगों को दुनिया तंग कर देते हैं, बात लोगों को फैला देते हैं, अल्लाह जानते हैं किसके लिए मुफीद है किसके लिए मुफीद नहीं है, इसलिए अगर दुनिया कम आ जावे तो परेशान भी होना चाहिए, हाँ हमारी रोजी कम हो गई परेशान ना हो, अगर एक दरवाजा बंद किया है तो अल्लाह दूसरा दरवाजा खोलने वाले हैं, क्योंकि हिकमत है अल्लाह, हिकमत से बंद किया है, ऐसे नहीं कि खबर नहीं या कोटा खत्म हो गया है, ऐसा नहीं, अल्लाह के पास बहुत है लेकिन हिकमत से रहेंगे, देश के हक में बेहतर है देश में बेहतर नहीं है। एक छोटा बच्चा मार्जिन से खेलना चाहे तो उसके माँ बाप उसको मार्जिन से नहीं खेलने देंगे, वो मार्जिन मांगेगा तो नहीं देंगे, क्यों, ये इसके हक में बेहतर नहीं है। ऐसे ही अल्लाह ताला दुनिया के साथ किसी को फैला के देते हैं किसी को घटा के देते हैं, ये हिकमत है, देश के हक में यही बेहतर है, इसलिए परेशान नहीं होना चाहिए कि हमारी दुनिया कम हो गई अखबार कम हो गए, देश हाथ से साथ में रखे अल्लाह से बरकत मांगो, देश की बरकत है, एक ජර්මන්ලා මන්ත්‍රියනේ සුසලවර කුමේ සපරාම සුනාගර පටික්මරි සන්දස්තරි උෂායස් සන්දස්තරි දී කරේ එක් දරවාදා ජර්මන් කියා හේ සපරාම සුසල කුජේ તો કે અલ્લાહ રિક્વેસ્ટ દે રહે તો બાર બંદો કો અલ્લાહ દુનિયા ઘટા કે દેતે છોડી દેતે તો એ દૂસરી કિસ્મ ઉન લોગો કી હુઈ કે જિન કો અલ્લાહ ને દુનિયા કો છોડી દી લેકિન ઉન્હોને દી નેના અપને પાસ રખ રખા હે સીખ રખા હે ઉનકા જૈસા ઓર નિયત કી યહી હે કે અગર અલ્લાહ મુજે દુનિયા ખડા બડા કર દેંગે તો મેં ભી અલ્લાહ તઆલા કે બંદો કે ઓર અલ્લાહ તઆલા કે હુકુમ અદા કરું એ ઉસકી નિયત ઓર જૈસા હે આપને ફરમાયા યે દોનો કિસ્મ બહેતરીન હાલત હે પહેલા بالفعل عمل کرنے کی وجہ سے اور دوسرا اپنے نیت کی وجہ سے صاف ہے اس لیے دونوں کی حالت اللہ نے اللہ کے رسول صلی اللہ علیہ وسلم بتائی اصل بنیاد اس نے وہ علم دین ہے تیسری قسم ان بندوں کی بتائی جن کو اللہ نے دنیا خوب پھیلا کے دی ہے اور دین حاصل نہیں کیا دین سیکھا جب دین نہیں سیکھا تو اس کو خبر نہیں کس کا کیا حق ہے اللہ کا کیا حق ہے لے سارے اسباب اپنی خواہشوں پر خرچ ہو رہے ہیں یہ تیسری قسم ہے یہ جو اپنے اسباب کو اپنے من چاہیوں پر اپنے خواہشوں پر لگا رہے ہیں اللہ کا کیا حق ہے مخلوق کا کیا حق ہے کچھ خبر کیونکہ جہالت اسی کو کہتے ہیں ہمارے دین میں جہالت جہالت کی صورت ہے جہالت اس کو نہیں کہتے اس کو لکھنا پڑھنا نہ آتا ہو بلکہ ہمارے دین میں جہالت یہ ہے کہ جس کو حقوق کی خبر نہ ہو اللہ کا کیا حق ہے مخلوق کا کیا حق ہے جو حق سے بے خبر ہے وہ چاہیے چاہے جانتا ہو نہیں گرے ہو سب کچھ لیکن حقوق کی خبر نہیں ہے تو وہ کیسا کیا کرے گا جب اس کے بعد حقوق ادائیگی نہیں ہے تو وہ گرفتار ہوگا سر انجام میں ایک چھوٹی سی کتاب ہمارے مدد روز پڑھائی جاتی ہے پتا دیا میں کہ نہیں یہ کریمہ پڑھا چلے اس میں لکھا یہ سر انجام میں جائے جہنم ہوا جاہل کا انجام اور نتیجہ جہنم ہے جی ہاں حالت کا انجام اچھا نہیں ہوتا حقوق کی پائمانی ہوتی ہے حقوق کی بربادی ہوتی ہے اور حقوق کا مسئلہ بڑا معلوم ہے کل جلسے میں میرا بھی بات ہو رہی تھی اس پر ایک طالب علم نے میرا تقسیم کرنے پر تقریر کی تھی کہ مال میں اللہ تعالیٰ کے بندوں کا حق ہے زندہ رہے تو مرے تو کہ زندہ رہے تو کہ زندہ رہے تو لوگوں کا احسان کرو انصاف کرو حق ادا کرو اور مر جائے تو اسی میرا تقسیم ہو جائے میراث میں اچھی تقریر کی تھی اور واقعی بات ہے کہ میراث بہت بڑا حق ہے مالوں میں جو ہم مسلمانوں نے اس کو چرخا کر دیا ہے اس سے بہت سے حقوق کی پائمانی ہو رہی ہے اللہ نے میراث کے لیے خصوصی آیتیں نازل کی تاکہ مسلمان اس کے بننے کے بعد اس کا ورثہ اس کا مال اس کے حقداروں تک پہنچے ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ ہمارے بزرگوں میں سے ہیں انہوں نے کسی کتاب میں لکھا ہے میراث کے بارے میں کہ ایک آدمی مر جاتا ہے تو اس کو کشل کے لیے سب سے پہلا کر کپڑے اتار کرے تو اندر جو سرجری بنڈی پیسر کی بنڈی اندر کی بنڈی چھوٹی والی اس میں سے یہ الائچی نکلی ہاں الائچی کھانے والے رکھتے ہیں اس کی بنڈی میں سے الائچی نکلی الائچی نے سارے وارثوں کا حق ہے یہ نہیں کہ زمین جائیداد میں حق ہے کہ زمین جائیداد میں تو ہے اس لیے کہ الائچی میں جو بنڈی میں سے نکلی ہے غسل میں غسل دیتے وقت اس الائچی میں سارے وارثوں کا حق ہے للرجال نصيب مما ترك الوالدان والاقربون وللنساء نصيب مما ترك الوالدان والاقربون مما قل منه كثر نصيبا مفروضا بس قطعي كريم مستقبل لا تدري يعني تو مال میں حق ہوتا ہے جن کا ہوتا ہے अहमियत होती है बाद में कई जैसा अहमियत होती है कि अगर अल्लाह मुझे माँ अलग साफ देंगे मैं ऐसी जिंदगी गुजारूंगा कि एक तरफ अल्लाह के बंदों का एक तरफ अल्लाह का हक अदा होगा उसके बाद अदा करूंगा और दूसरे अल्लाह के बंदों का हक अदा करूंगा। ये दो किस्म, ये तो बेहतरीन हालत में। तीसरी किस्म उनकी जिन्होंने इसमें दिन हासिल नहीं किया, जहालत में जिंदगी गुजरी और अपने अस्बाब को मान को अपने ख्वाहिशों पर लगाया, जो जिन्हें आया बनाया, जो जिन्हें आया खर्च किया, जो जिन्हें खाया पहन लिया, ख्वाहिशों पर अस्बाब का लगना मजाहिर में बहुत अच्छा मालूम होता है कि इनको क्या है, ये तो सुखी है हर किस्म की चीजें हैं, मगर के पास जहालत की है। जहालत की बात इसलिए कह रहा हूँ कि जब कारून के जमाने में जब कारून की सवारी निकल दी थी और उसका जरा बड़ा उसका उसकी मालदारी जाहिर होती थी तो जो लोग दीन से नावाकिफ होते थे वो ये कहते थे कि ये कारून कितना रस्तेदार है, इतना अच्छा होता कि हम भी कारून जैसे होते, ये लोग बातें कहते थे ये कितना रस्तेदार है और हम भी हमने जहालत की वजह से इस जमाने में इसने कैसे हुकूम बर्बाद हुए हैं कारों के और उसका क्या अंजाम होगा क्या नतीजा होगा नहीं मालूम है, लेकिन खाते हैं सवारी निकलती है माल है ये है वो है, इसकी हालत इतनी अच्छी है कि चार के लोग गैरों को देख करके इनकी इनकी जिंदगी है वो ठीक है, ये देखो ये कितने खुशी है कितने खुशहाल है, इसलिए सर वो अपने ईमान की खबर नहीं, ईमान की इतनी बड़ी सौलत की है। तो वो जो नावाकिफ थे वो कारों जैसा बनने की कोशिश करते थे। उस जमाने में जो ऐसे इलम थे वकारिशा वो तो सवाल होता है इलम की बातें अलग होगी। उस जमाने के इलम उन लोगों से कहते हैं अल्लाह तुम्हारा भला करे, अल्लाह जो तुम्हें बदला देगा हमारे गाँवों का वो इसकी दौलत से इसके बाद तो बेहतर होगा, लेकिन वो बदला मिलेगा किसको, और मैं ऐसा देख चुका है कि जो अल्लाह के हुक्म पर कफात करने के साथ जमने वाले होंगे उनको अल्लाह वो बदला देगा जो हमेशा रहेगा। ये तो वक्त की बात है, उस जमाने भी ऐसे इलम की बात अलग थी और जिनके पास इलम नहीं था उनकी तमन्ना अलग थी, यह जमाने में रहेगा जिन्हों नहीं जानते हैं वो जाहिर हालत को देखते हैं इनके माल से इनके मकाना इनकी सवारियां इनकी शादियां कितनी आलिशान हो रही है, इन्हें क्या आखिर में अंजाम क्या होगा। तो आपने फरमाया ये किस्म ये जो अपने अल्फाफ से अपने ख्वाहिशें पूरी कर रहे हैं ये बदतरीन हालत में है, मनाजिल शरीफ में ये बदतरीन हालत में है, कई लोग उसको अच्छी हालत में जानते हो जैसे उतारों के जमाने के लोग। फसलों की किस्म उन बंदों की है कि जिन्होंने न दीन लिया न उनको दुनिया के अखलाक मिले, कुदरत की तरफ से उन्हें नहीं मिले और दीन भी इन्होंने नहीं सीखा। अब उनके जज्बात करते हैं, उनके जज्बात ये करते हैं कि अगर अल्लाह हमें दुनिया के काम आते तो हम भी अपने ऐसी ख्वाहिशें पूरी करें जैसे ये तीसरी किस्म पूरी कर रहे हैं। ये गंदे जज्बात, दीन नहीं होता तरबियत नहीं होती तो जज्बात अंदर के गंदे होते हैं, नीयतें भी गंदी होती है, हमें मिले तो हम यूँ करें हमें मिले तो यूँ करें। आपने फरमाया ये भी बदतरीन हालत में, तो दो किस्म को बदतरीन हालत में बताया, दो किस्म को बेहतरीन हालत में बताया। ये पूरी दुनिया के साथ सामान वालों के लिए एक चार हर आदमी अपने आप को देखे कि मैं ठीक करूँ, अगर दूसरी जगह पर है तो सही नहीं है तो अपने आप को सही जगह पर लाने की फिक्र करे कि मेरे अंदर दीन आ रहे और दीन ना करने अल्लाह तो आपके मनों का हक अदा करें तो बेहतरीन हालत होगी दुनिया वाला है। ये हरी शरीफ का खुलासा है। इसलिए मेरे दोस्तों ये जलसे और ये सारी बातें इस चीज को बेदार करने के लिए है कि हम जिस मकसद के लिए दुनिया में अल्लाह ने हमें पैदा किया है वो हमारी जिंदगी में आ जाए और जब कोई खैर शुरू हो हम उसके मददगार बने। हाँ ये भी है कि खैर के मददगार बनो, ताउन करो, साथ दो, खुद भी हासिल करो और जो हासिल करें उनके मददगार बनो, ये भी बहुत बड़ी खैर है। इसलिए इन चीजों को हासिल भी करना है और जो सिलसिले अल्हम्दुलिल्लाह खिदमतों के मेहनतों के चल रहे हैं हम उसके मददगार बने, उनकी खूबियों को देखें, खराबियों को देखें, खूबियों को देखें तो बहुत बड़ी खैर हासिल होगी। इसलिए نیتیں کرے کہ اپنے آپ کو دین پر قائم کرنا ہے, اپنے اولادوں کو دین دینا ہے, اور دین کے جتنے کام ہیں کہ ہم اس کے مددگار بنیں گے, اس میں بالعمل کے ساتھ اس میں شرکت کریں گے اور ان کے لیے دعائیں مانگیں گے کہ اللہ تعالیٰ انہیں فکروں سے بچا دے اور طرف کی عطا فرما دے. بس اس پر میں اپنی بات کو ختم کرتا ہوں. اللہ تعالیٰ مجھے اور آپ کو عمل کرنے کی توفیق عطا فرما دے. اب دعا مانگو. نکاح ایک ہو رہا ہے, دیکھو نکاح جو ہے نا, نکاح اللہ نکاح کو رواج بنایا, چیزوں کو تہوار بنایا. اچھا بھائی کتنے نکاح ہے؟ ہم نے عیدوں کو تو تہوار بنایا اور نکاح کو رواج بنایا. حالانکہ نکاح رواج نہیں ہے, یہ تہوار نہیں ہے. ہمارے یہاں تہوار ہے, تہوار کا دروازہ تو اس نے بند کر دیا. مجھے نا دیکھو تہوار کرتے تھے, کھیلتے تھے, کیا کرتے ہیں, اس نے کیا کہہ سو ہمارا پرانے زمانے سے چل رہا ہے. ٹھیک ہے, ہم نے تم کو دو چیزیں اور دی, وہ ہے عید الفطر اور عید کی اور بکری. وہ تہوار تو آپ نے بند کر دی اور عبادتیں دی تو رمضان کی عید اور بکری, تو تہوار ہمارے ختم ہو گئے. رواج بھی نہیں, ہمارے یہاں کوئی چیز رواج نہیں ہے. ہمارے یہاں تو ہر چیز عبادت ہے, تو نکاح بھی عبادت ہے. تمام پیغمبروں کی سنت احکاموں کی سنت ہے, کوئی سبھی انوار کا بھی نہ نکال. کچھ چیزیں پیغمبروں کی سنتوں میں سے ہے, ان میں سے ایک نکاح ہے. تو نکاح نبیوں کی سنت ہے, وہ بہت بڑی سنت ہے, بہت بڑی سنت. خاندان بنتے ہیں, رشتے داریاں بنتی ہیں, اللہ تعالیٰ ایسے لوگ دوست پیدا کرتے ہیں جو دین کی خدمت کرنے والے پیدا ہوتے ہیں. یہ بڑی سنت ہے, مگر ہماری شریعت نے اس کو کہا کہ اپنے نکاحوں کو سادہ بناؤ. جن جن نکاحوں میں جتنی سادگی ہوگی اتنی برکت ہوگی. حدیثوں میں سادگی میں ایسی برکت ہے. حضور صلی اللہ علیہ وسلم نے نکاح کیے اور کرائے اور سب شادی کے ساتھ. وہ حدیثوں نے یہ بتایا کہ زیادہ برکت ان نکاحوں میں ہو جس میں شادی. اسی لیے اس کو سب زیادہ آسان بنایا نکاح کو, کہ کہیں بھی کر لو, سفر میں حضر میں حضر ہو سکتا ہے. کچھ واجب نہیں ہے, کچھ واجب نہیں ہے, صرف بہر واجب ہے. بہر کے نفر میں شریح میں اس کا اہتمام کرتے نہیں, مگر محنت مہر ادا کے مر جاتے ہیں. بڑی بڑی مہر ادا نہیں ہوا, مر گیا. وہ ہے باقی کچھ فرق نہیں, ولی مرد ہے وہ اپنے انتظار کے مطابق. نکاحوں میں جتنی سادگی ہوگی, سنت سے جتنا قریب ہوگا اتنی برکتیں ہوں گی. حضرت عمر فرمایا کرتے تھے کہ اپنی محتاجیاں دور کرو نکاحوں سے. نکاح کرو گے تو بہت ہی کٹ ہو جائے گی. لوگ نکاح کرنے پر مانداری دیکھتے ہیں. جی ہاں, یہ فرما دیتے ہیں کہ تمہاری بہت ہے وہ نکاح کے نکاح کا ہو. مانداری دیکھ کر نکاح کرنا یہ دھیانوں کا طریقہ ہے. مسلمانوں کا مانداری دیکھو اور ہمارا طریقہ بھی ہے. خوشی سے دیکھ کر نکاح کرنا یہ نسلوں کا طریقہ ہے. ہم کیا دیکھیں گے؟ ہم نے بتایا تین دیکھ کر نکاح کرنا, تین ساری دیکھ کر نکاح کرنا, اٹھے کے لیے لاسک تین تین دیکھ کر نکاح کرو. یہ تین کے برکت ہے اس نکاح کے ذریعے سے آئی ہے. تو یہ فرما دیں کہ اپنی محتاجیاں اس نکاح میں دور کر رہا ہوں. پوچھ سکتے تھے یہ طرح سے فرمایا کہ پورا کہتا ہوں اس برکت کی کتاب کہتی ہے. نکاح کرو گے تو تمہاری محتاجی ختم ہو جائے گی. وان کے وہ لاجانا جن کو دوست جیسے نظر ہے کہ تم مری نہ ہے تم ان کونوں کو پڑا جو نہیں ہے اللہ ہمیں سمجھے. اتنے بھی نے گاؤں کا نکاح کرا دو, اگر یہ فقیر اور تندرست ہوں گے تو اللہ ان کی تنگی دور کر دے. تو भगवान जो मोहताजी निकलते वक्त से दूर हो जाएंगे, हमें मालदारी देखने की बात नहीं, हमें देनदारी देखने की बात, ये हमारी दुनिया है। तो हमारी हर चीज मेरे दोस्तों बुनियाद पकड़े निरंतर नहीं जाएगा, अल्लाह हमें इसकी तौफीक अता करता है।